यो रेडियो नेपाल हो। बिहान 10 बजेको समाचारमा स्वागत छ। म उषा लोहनी। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि 3 दिनसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदैछ। अन्तर्विरोध र अस्थिरताका कारण सरकारको नेतृत्वबाट बाहिरिएर प्रमुख प्रतिपक्षी भएको संसदको ठूलो दल एमाले करिब 6,000 प्रतिनिधिलाई सहभागी गराएर गोदावरी स्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो। आगामी मंगिरको दोस्रो साताका लागि नेतृत्व चयनका लागि पार्टीको 10 राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरूमध्ये मौलिक विशेष भेला मानिएको छ। महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको विधान महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ। सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता भन्ने नाराका साथ आज 31 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 तारीकलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् 1991 आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउँदै आइएको छ। 31 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य दीर्घायु तथा सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई गर्न सक्ने पनि उल्लेख गर्नुभएको छ। राष्ट्रपति भण्डारीले पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्व बुझ्न र बुझाउन यो दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुहुँदै ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन सबैमा आह्वान गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताउनु भएको छ। 31 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा बताउनु भएको हो। जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान सीप र अनुभवलाई मुलुकको सामाजिक आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सृजना गर्नेतर्फ सरकार अग्रसर रहेको उहाँले उल्लेख गर्नुभएको छ। काठमाडौँ उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन्। काठमाडौँ उपत्यकाका 3 जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहितको बैठकले आज बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो। उपत्यकाको भीड़भाड़लाई मध्यनजर गरी यहाँ सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागू गरिएको सो अनुसार स्वीकृत सीट क्षमता अनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्य रूपमा मास्क नलगाएका यात्रुलाई सवारी साधनमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्य रूपमा मास्क फाइजर र पन्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्य रूपमा सैनिटाइजर राख्न, सवारी साधनलाई अनिवार्य रूपमा दैनिक सैनिटाइजर गर्न भनिएको छ। आजदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ। सरकारले संविधान प्रचलित कानून र कोविड 19 को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ। गृह मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै नेपालको संविधान प्रचलित कानून र कोविड 19 को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्डमा रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको बेहोरा सबैको जानकारीका लागि अनुरोध छ। मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यान आकर्षण भएको जनाइएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G बाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले एलटीई ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कञ्चनपुरका गड्डा चौकी र गौरी फन्टा नाका झण्डै 1.5 वर्षपछि हिजोदेखि पूर्ण रूपमा खुलेका छन्। नेपाल सरकारको मन्त्री परिषद बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने गरेको निर्णयलाई कार्यान्वयन गर्न जिल्ला कोविड व्यवस्थापन समितिको हिजो बसेको बैठकले निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभएको छ। सीमा नाका पूर्ण रूपमा खुलेपछि नेपाल भारत मैत्री बस सेवा, भारतीय सवारी साधनहरू र अन्य सवारी साधन र मानिसहरू सहजै आवत जावत गर्न सक्नेछन्। अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ। सन् 2012 राष्ट्रपतिमा आफू पुनः निर्वाचित हुनका लागि सहयोग पुग्ने गरी चलाइएको अभियान अवैधानिक रूपमा सहयोग गरेको आरोप उहाँलाई लगाइएको थियो। सोही आरोपका आधारमा अदालतले उहाँलाई दोषी ठहर गर्दै 1 वर्ष कारागार राख्नुपर्ने सजाय सुनाएको हो। सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो। यसअघि अर्को एउटा प्रकरणमा पनि उहाँको संलग्नता पुष्टि भएको थियो। त्यो घटनाका कारण 66 वर्षीय सार्कोजीलाई गत मार्चमा 3 वर्षीय जेल सजाय तोकिएको छ। बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्ते।